यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। बड़ा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै कोरोना संक्रमणका कारण पछिल्लो थप 4 जनाको मृत्यु र न्यूजील्याण्डमा निको नहुने दीर्घ रोग लागेका व्यक्तिका लागि इच्छा मरण सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने। अब समाचार विस्तारमा। बड़ा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा व्रत बसी धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागराम बसेर मनाएसँगै दुर्गा पक्ष सकिन्छ। विजया दशमीदेखि शुरू भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाव, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ। माता दुर्गाका 3 रूप मध्ये एक रूप महालक्ष्मीको रूप पूजा गरेर आज दुर्गा पक्षलाई विदा गरिन्छ। नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। चितवनको मेडिकल कलेजमा उपचाररत 2 जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। चितवनको रत्नगर नगरपालिका वडा नम्बर 9 का 88 वर्षीय पुरूषको अस्पतालको कोविड आईसीयू कक्षमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिनुभयो। त्यस्तै रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 8 का 84 वर्षीय पुरूषको उपचारकै क्रममा गएराती मृत्यु भएको डाक्टर अधिकारीले जानकारी दिनुभयो। रूपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप 1 जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कार्तिक 1 गते संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना हुनुभएका बुटवल 8 का 55 वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो। त्यस्तै कोरोना संक्रमणका कारण बागडुङको गलकोटका 1 पुरूषको पोखरामा निधन भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोविड 19 उपचार केन्द्रमा कार्तिक 8 गते आईसीयूमा भर्ना भएका गलकोट नगरपालिका 3 का 72 वर्षीय पुरूषको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको अस्पतालका सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले विज्ञप्ति प्रकाशित गरी जानकारी गराउनु भएको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका 4 खेलाड़ी कोरोना भाइरसबाट संक्रमित भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले हिजोदेखि प्रशिक्षणमा बोलाइएका 34 खेलाड़ी मध्ये 4 जना कोरोनाबाट संक्रमित भएको जनाएको छ। कोरोना देखिएका 4 खेलाड़ी सेल्फ आइसोलेशनमा बसेका छन्। नेपालले बंगलादेशसितको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण शुरू गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुरू भएको प्रशिक्षणमा 30 खेलाड़ी उपस्थित भएका थिए। पोखरा महानगरपालिकामा 60 जना सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा 98 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी 98 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बैतडी जिल्लामा 1200 भन्दा बढ़ी व्यक्ति भारतीय पेन्सनधारी रहेका छन्। विगतमा उनीहरू भारतीय बजार झुलाघाट स्थित बैंकबाट हरेक महिना पेन्सन बुझ्दै आएका थिए। तर गत 7 महिनादेखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत आवत जावत गर्ने नाका बन्द गरिएकाले समयमा पेन्सन बुझ्न नपाउँदा दैनिक घर खर्च चलाउन निकै समस्या परेको उनीहरूको गुनासो छ। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
बैतडीमा रहेका भारतीय पेन्सनधारीहरू बन्दीका कारण पेन्सन बुझ्न नपाउँदा समस्यामा परेका छन्। बैतडीको सुर्नाया गाउँपालिका 2 का हरिजित पाण्डे,
भारत सरकारले दिइरहेको सहुलियत यो नाकाबन्दी गरेर त हामीलाई हाम्रो बाल बच्चा पढ्नलाई पनि अप्ठ्यारो पढाएको छ। नेपाल सरकारले या त ब्याङ्क खोलिदिनु पर्यो बैतडीमा। गर्दा या त भारतसित सम्झौता गरिदिनु पर्यो नि हामी भूमिसकेको लागि।
यसअघि पेन्सन धारीकै सजिलोका लागि भने गत साउनमा 3 दिनका लागि नाका खोलिएको थियो। उति बेला करिब 400 मात्रै पेन्सन बुझ्न पाएका थिए भने अरू छुटेका थिए। बढी दिनका लागि नाका खोल्नु पर्ने र त्यसको सूचना समेत प्रभावकारी ढंगले दिनुपर्ने माग छ दशरथ चन्द नगरपालिका 6 का अभिषेक जोशीको।
परिवारहरू छन् अहिले अब 6 महिनादेखि लकडाउन छ, बिचमा एकचोटि खोल्या थियो भन्नेसम्म सुन्नमा आयो तर सबैजनाले त्यतिखेर पेन्सन लिन पाएनन्, त्यसले गर्दाखेरि अब घर खर्च चलाउन पनि गाह्रो भइरहेको अवस्था छ।
भारतीय पेन्सनधारीहरू आफ्नो समस्या लगेर पटक पटक जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन्। उनीहरूको समस्या बारे सरकारसँग आग्रह गरे पनि नाका खुल्ने अझै निश्चित नभएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी।
हामीले मात्र नाका खुल्ने भनेर हुँदैन, दुई देशको बिचको नाका हो यो। नाका खुल्नको लागि यहाँका पेन्सनहरूको समस्यालाई देखेर मैले गृह मन्त्रालयमा सिसिएमसीमा 2 चोटि पत्राचार गरिसके। मैले गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेसन गरेर काम
गर्छ दिनुपर्ने कि नेपालमै कुनै बैंकबाट पेन्सन बुझ्ने व्यवस्था मिलाइदिन पेन्सनधारीहरूको माग रहेको छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले बाल विवाह न्यूनीकरण गर्ने अभियान शुरू गरेको छ। पछिल्लो समय प्रदेशभर बाल विवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि 15 दिने बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो। उमेर नपुगी विवाह हुँदा शारीरिक र मानसिक रोगको शिकार हुने, घरेलु हिंसामा वृद्धि हुने, विवाहपछि पढ़ाई बिग्रने, विभिन्न पारिवारिक सामाजिक आर्थिक असर परी कानूनको उल्लंघन हुनुका साथै विभिन्न अपराध समेत सिर्जना हुन सक्ने भन्दै प्रहरीले सो अभियान शुरू गरेको हो। कैलालीको जानकी गाउँपालिका 5 मा कुटपिट गरी युवकको हत्या भएको छ। गैराती युवाहरूको आक्रमणमा परि लम्कीचुहा नगरपालिका 3 का 22 वर्षीय भरत तिमिल सिन्हाको हत्या भएको प्रहरीले जनाएको छ। तिमिल सिन्हाको हत्या आरोपमा अनुसन्धानका लागि स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो। सुनसरीको भोकराहा नरसिंह गाउँपालिका 7 बाट हिजो हतियार सहित स्थानीय 23 वर्षीय टुमा सिंह यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाई राखिएको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो। बजार भाव भन्दा बढ़ी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुने गरेको छ। खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछाम लगायत जिल्लामा आपूर्ति गरिने गरिएको चामलको मूल्य बजार भाव भन्दा बढ़ी हुने गरेपछि बिक्री हुन नसकी खपत हुन नसकेको हो। कम्पनीको प्रादेशिक कार्यालय धनगढ़ी साबिक नेपाल खाद्य संस्थान अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसके पनि तोकिएको कोटा अनुसारको चामल वर्षेनी आपूर्ति गर्ने गरिएको छ। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले गहुँको उत्पादकत्व बढ़ाउन नयाँ जातको बिउ विकासमा जोड़ दिएको छ। लामो समय प्रयोगमा ल्याइएपछि गहुँको बिउको उत्पादन घट्दै जाने हुनाले नयाँ बिउ लगाउन राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले जोड़ दिएको हो। रूपन्देहीबाट संवाददाता रामप्रसाद आचार्यको रिपोर्ट।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले 46 वर्षमा 44 जातका गहुँको बिउ उत्पादन गरी प्रयोगमा ल्याइसकेको छ। कार्यालयका अनुसार तराईमा 18, पहाड़मा 12 र उच्च पहाड़मा 2 जातको गहुँको खेती हुने गर्दछ। विज्ञहरूका अनुसार गहुँको नयाँ जात 8-10 वर्ष भन्दा लामो समय प्रयोगमा ल्याइए उत्पादन घट्दै जान्छ। उत्पादकत्व बढ़ाउन नयाँ जातको बिउ विकास गरिरहनु पर्ने राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका संयोजक वरिष्ठ वैज्ञानिक रोशन बस्नेत बताउनुहुन्छ।
जात निकालेपछि 8-10 वर्षसम्म त्यसले एकदम राम्रो पर्फर्मेन्स दिन्छ, त्यसले रोग किरा पनि सहन सक्ने हुन्छ, स्पेसली रोगसम्म। अनि त्यसपछि 8-10 वर्षपछि त्यो जात पुरानो हुँदै गएर जेनेटिक डिटोरिएट हुन्छ, प्लस अनि त्यो जात चाहिँ नि रोग सहन नसक्ने, रोग लाग्ने जात हुन्छ, अब रोग लागेपछि त त्यसको उत्पादन घटि नै हाल्छ।
बाली प्रजनक वरिष्ठ वैज्ञानिक दीपक पाण्डेले किसानलाई खेती गर्न लगाएर उत्पादन र उत्पादकत्व परीक्षण गरी बिउलाई प्रयोगमा ल्याउने बताउनुहुन्छ।
खास गरिकन एउटा चाहिँ बाहिर विकास भएका जातहरूलाई हामीले ल्याएर हाम्रो यहाँको हावापानीमा विभिन्न स्थानमा मल्टी लोकेसन टेस्टिङ भनिन्छ, मल्टी लोकेसन टेस्टिङ गरिसकेपछि त्यो जुन बालीले राम्रो उत्पादन दिन सक्छ विभिन्न ठाउँमा, खास गरी एक ठाउँमा मात्रै नभएर धेरै ठाउँमा राम्रो उत्पादन दिएको छ भनेदेखि त्यसलाई जातको रूपमा चाहिँ हामीले उन्मोचन गरिन्छ। त्यस्तै अर्को यहाँ दुईभन्दा बढी जातहरूलाई क्रस गरेर त्यसलाई चाहिँ वर्षौँ पछि छनौट गर्दै, पुस्ता पछि पुस्ता छनौट गर्दै गएर चाहिँ हामीले कुनै एउटा नयाँ विकसित जातको रूपमा चाहिँ त्यसलाई अरू ठाउँमा समेत टेस्ट गर्दै।
कीट विज्ञ विनिता शर्मा, पछिल्लो समय गाउँमा पहेँलो र खैरो, सिन्दुरे, डडुवा रोग र लाई सल, गवारो, फौजी, धमेरा जस्ता किराको प्रकोप बढिरहेको बताउनुहुन्छ।
ब्रिडिङ नै हो, रेजिस्टेन्ट ब्रिडिङ गर्नुपर्ने हुन्छ अनि सुधारेको जातहरू उत्पादन गर्ने। दोस्रो कुरा खेतको वरिपरि सरसफाई गर्ने ओर्ने, पुराना बालीहरू घाँसहरू रहन दिनु भएन, त्यसलाई निरन्तर सफा गरिराख्नु पर्ने हुन्छ। अनि तेस्रो कुरा चाहिँ एकदम धेरै किरा रोग लाग्ने ठाउँ छ भने हामीले सिड ट्रिटमेन्ट पनि गर्न सक्छौँ विषादीहरूबाट, त्यही भएर त्यसलाई पनि हामीले प्लान्टिङ डिस्टेन्सलाई पनि ध्यान दिने।
किसानको उत्पादन बढाउन तयार गरिने बिउ किसानलाई सहज उपलब्ध गराउन सके गाउँको उत्पादन बढ्नेछ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेडमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। भारत अधीनस्थ कश्मीरमा सशस्त्र विद्रोही समूहको आक्रमणमा सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका 3 कार्यकर्ताको मृत्यु भएको समाचार छ। भारत सरकारले कश्मीरमा यसअघि कायम जग्गा खरिद सम्बन्धी व्यवस्था परिवर्तन गरी अब कुनै पनि भारतीय नागरिकले कश्मीरमा जग्गा खरिद गर्न सक्ने व्यवस्था लागू गरेको केही घण्टा बित्न नपाउँदै अतिवादी इस्लामिक समूहले सत्तारूढ़ दलका कार्यकर्ताको हत्या गरेको समाचार सार्वजनिक भएको छ। कश्मीर भ्यालीको कुलगाम जिल्लामा कारमा गइरहेका ती व्यक्तिलाई विद्रोही समूहले घेरा हाली गोली वर्षाएका बताइएको छ। कश्मीरको सत्तारूढ़ भारतीय जनता दल सम्बद्ध स्थानीय नेता तथा कार्यकर्ताको हत्यालाई आतंककारी कार्य भन्दै बीजेपीले अतिवादी समूहका हिंसात्मक कार्यले कश्मीरी जनताको शान्तिप्रतिको चाहनामा अवरोध ल्याउने भन्दै घटनाप्रति कड़ा शब्दमा निन्दा गरेको छ। फ्रान्समा अतिवादी मुस्लिम युवकले चक्कु प्रहार गरेको घटनाको विषयलाई मलेसियाका पूर्व प्रधानमन्त्री डाक्टर महाथिर मोहम्मदले जनाउनु भएको प्रतिक्रियाको विषयमा अहिले विश्व जगत आश्चर्यमा परेको छ। आधुनिक मलेसियाका निर्माता भनेर ख्याति कमाएका 95 वर्षीय नेता महाथिरले फ्रान्समा मुस्लिम युवकले चक्कु प्रहार गरेको घटनालाई विगतमा फ्रान्सले मच्याएको नरसंहारको परिणामको संज्ञा दिनुभएको छ। मुस्लिम जगतमा समेत सम्मानित व्यक्तिका रूपमा हेरिनुहुने डाक्टर महाथिरले इस्लाम धर्मका प्रवर्तक प्रोफेक्ट मोहम्मदको अपमान भएको विषयमा धारणा राख्ने क्रममा उहाँले अभिव्यक्ति स्वतन्त्रताको मतलब कसैको अपमान गर्नु होइन भन्नुभएको छ। न्यूजील्याण्डमा निको नहुने रोग लागेका व्यक्तिका लागि इच्छा मरण सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने भएको छ। इच्छा मृत्यु व्यक्तिको अधिकार भएको भन्दै अभियान चलाइरहेका समूहको लगातारको दबावपछि गरिएको जनमत संग्रहमा 65% भन्दा बढ़ी नागरिकले इच्छा मृत्युको पक्षमा मत दिएका बताइएको छ। अर्को वर्षको अन्त्यबाट लागू हुने पछिल्लो व्यवस्थामा डाक्टरहरूको समूहले 6 महिना भन्दा बढ़ी समय नबाँच्ने भनी किटान गरेका व्यक्तिलाई सहज तरिकाले देहत्याग गर्ने सुविधा हुने बताइएको छ। फ्रान्समा चक्कु प्रहार गरी 3 जनाको हत्या गर्ने व्यक्ति ट्युनिसियाबाट हालै मात्र फ्रान्स प्रवेश गरेको अवैध आप्रवासी भएको खुल्न आएको छ। फ्रान्सको सरकारी स्रोतले इटलीका रेडक्रस कार्यकर्ताको कागज पत्र बनाएर इटलीको लेम्पेडुसा हुँदै फ्रान्स आइपुगेको व्यक्ति ट्युनिसियन नागरिक 29 वर्षीय इस्लाम सम्प्रदायको व्यक्ति भएको जनाएको छ। फ्रान्सको एक चर्चमा भेला भएका क्रिश्चियन अनुयायीहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्ने व्यक्ति प्रहरी कार्यवाहीमा गम्भीर घाइते भएको पनि बताइएको छ। उक्त घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। यसैबीच फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले पछिल्लो घटनालाई इस्लामिक अतिवादको संज्ञा दिनुभएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बड़ा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै कोरोना संक्रमणका कारण पछिल्लो थप 4 जनाको मृत्यु र न्यूजील्याण्डमा निको नहुने दीर्घ रोग लागेका व्यक्तिका लागि इच्छा मरण सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।